الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فلبي سيد المؤمنين رضي الله تعالى عنه قال قال رسول الله صلى الله تعالى عليه وسلم: من أكل طيبا وعمل في سنة ومن الناس بوائقه دخل الجنة. فقال ابن: يا رسول الله، إن هذا اليوم في الناس لكثير. فقال النبي صلى الله تعالى عليه وسلم: سيكون في قلوبهم بعد. أبو سعيد الخدري رضي الله تعالى عنه نقل فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا کہ جس آدمی نے حلال غذا کھائی، اکل طیب، وعمل فی سنت، اور سنت کے مطابق عمل کیا، وامن الناس بوائقہ، اور لوگ اس کی طرف سے پہنچنے والی ایذاؤں اور تکلیفوں سے معمون اور محفوظ رہے، دخل الجنہ، لوگ وہ آدمی جنت کے اندر داخل ہو، گویا جنت میں داخل ہونے کا بہت مختصر نسخہ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے بدلا ہے. یہ سن کر ایک آدمی نے مجمع میں شرط کیا کہ اللہ کے رسول، ایسے لوگ بہت ہیں آج تک، ظاہر ہے نبی کریم صلی اللہ تعالی علیہ وسلم کے زمانے میں اور صحابہ کرام کے طبقے میں ایسے لوگ زیادہ نہیں ہوں گے تو کب ہوں گے، تو بہت نبی کریم صلی اللہ علیہ وسلم نے جواب میں فرمایا، بعد کے دوروں میں بھی ایسے لوگ ہوں گے، بھلے ان کی تعداد اتنی زیادہ نہ ہو جتنی ابھی ہے. بہرحال اپنے ارشاد میں نبی کریم صلی اللہ علیہ وسلم نے جنت میں جانے کا نہایت مختصر نسخہ امت کو بتلا. اس میں پہلی چیز تو ہے، جس آدمی نے حلال غذا کا اہتمام، اس سلسلے میں ابھی مجلس میں عرض کر چکا ہوں، اور دوسری چیز ہے سنت کے مطابق عمل کیا، اپنی زندگی کو نبی کریم सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीकों के मुताबिक डाला और उसी तरह उसने जिंदगी गुजारी। ये भी अर्ज कर चुका हूँ। तीसरी बात है और लोग उसकी तरफ से पहुंचने वाली ईजाओं और तकलीफों से मामूल और महसूस है। आज इसी सिलसिले में मुख्तसर से बात अर्ज करूंगा। सबसे पहले तो ये समझ लेने की जरूरत है, एक मोमिन की कदर कीमत अल्लाह ताला की निगाहों में और नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की निगाहों में क्या है। जब आदमी को यह पता चलेगा एक मोमिन कितना कीमती है, चाहे वो कैसा ही हो, कितना ही ज्यादा मर हो, कितना ही गुनहगार हो, लेकिन एक ईमान वाला है उसकी क्या कदर कीमत है अल्लाह की निगाह में, तो ये समझ लेने की जरूरत। इब्ने माजा शरीफ में हजरत अब्दुल्लाह इब्न अमर इब्न आस रजी अल्लाह तआला अन्हुमा की रिवायत कि मैंने देखा कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम काबतुल्लाह का तवाफ और तवाफ करते हुए हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम काबतुल्लाह को खिताब करते हुए, उसको मुखातब बनाते हुए नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को इरशाद फरमा रहे हैं। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने काबा को खिताब करते हुए कहा कि मां अतियबों के उमा अतियब ही हूं, कि तू कैसा पाकीजा है और कैसी पाकीजा है तेरी खुशबू, वमा आजमों के वमा आजम बरकत अजमत हो, क्या तू कैसा अजमत वाला है और तेरा मकाम और मरतबा कितना ऊंचा है। वल्लजी नफ्सु मुहम्मदीन बियदिही والذي نفس محمد بيده لا لا عظمت المؤمن المؤمن اعظم عند الله من وكما قال عليه الصلاه والسلام يعني حضور صلى الله عليه وسلم فرماتے ہیں کہ قسم اس بات کی جس کے قدر قدرت میں محمد کی جان ہے ایک مومن کی قدر و قیمت अल्लाह की निगाह में तुझसे ज्यादा, दमे ही व माल ही वही, उसकी जान की भी, उसके माल की भी और उसकी इज्जत वाला। एक आदमी में तीन चीजें होती, एक उसकी बॉडी, उसकी जान, हम उसको मारे, उसको उसकी पिटाई करें, किसी और को ऐसा तरीका अख्तियार करें जिसकी वजह से उसको तकलीफ पहुंचे जिस्म को, ये बोया उसकी जान के अंदर हमने खलल था, उसकी जान की हुरमत को तोड़ा। हुरमत मोमिन आज़म इंदल्लाह मिन हुरमत, यानी एक मोमिन की हुरमत और इज्जत अल्लाह के नजदीक तेरी इज्जत और हुरमत से बढ़ गई। उसकी जान की हुरमत, दूसरी उसकी इज्जत और आबरू, वो ऐसा तरीका अख्तियार करे जिसकी वजह से उसकी इज्जत और आबरू मजबूत हो, हम गाली दें, उस पर तोहमत लगाएं, उसकी गिबत करें, बुराई करें और ऐसे तरीके भी अख्तियार किए जाते हैं, गलत तरीके से किसी को बदनाम किया जाता है, ये उसकी बया इज्जत और आबरू के ऊपर हाथ डालना हो। और माल का मतलब हो जानते ही, कोई मुगलों का जी उसका मकान जमीन पैसे वगैरह पर आदमी छीन ले 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 चुरा ले, ये तीन चीजें हैं जान माल और इज्जत। इन तीनों के मुताबिक नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं काबतुल्लाह को खिताब करते हुए कि तेरी इज्जत और हुर्मत के मुकाबले में एक मोमिन की जान माल और इज्जत आबरू की हुर्मत अल्लाह ताला के नजदीक ज्यादा है। بخاری شریف میں روایت حجۃ الوداع کے موقع پر نبی کریم صلی اللہ تعالی علیہ وسلم نے 10 دن ہجا یوم النحر کو ایک خطبہ دیا. حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ اس روایت کے راوی ہیں. کئی جگہ امام بخاری نے اس روایت کو پیش کیا ہے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنے اس خطبے میں بہت ساری باتیں ارشاد فرمائی اور اسی خطبے کے دوران نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ وسلم سے سوال کیا, ایو شہری نہ یہ کون سا مہینہ ہے؟ راوی کہتے ہیں کہ ہم نے اب صحابہ نے جواب عرض کیا, اللہ رسول ہوا اللہ تعالیٰ اور اس کے رسول زیادہ بہتر جانتے ہیں. ایسا کوئی سوال جب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی طرف سے کیا جاتا تھا, حضرات صحابہ عام طور پر انہی الفاظ میں جواب دیا کرتے. راوی کہتے ہیں کہ ہمارا یہ جواب سننے کے بعد نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم خاموش اور اتنے خاموش رہے کہ ہمیں خیال ہوا کہ شاید آج اس مہینے کا آپ دوسرا نام تجویز کریں. لیکن پھر خاموشی کے بعد نبی کریم صلی اللہ علیہ وسلم نے سوال فرمایا, الیس ذو الحجۃ, کیا یہ ذو الحجہ کا مہینہ نہیں ہے؟ یہی سوال کیا, صحابہ نے جواب میں عرض کیا کہ بلا. اس کے بعد دوسرا سوال کیا, ایو بلدی تھا, کہ یہ کون سا شہر, مکہ مکرمہ کا حرم تھا, مینا میں یہ خطبہ ہو رہا. تو صحابہ نے حضرت کے مطابق جواب میں عرض کیا, اللہ و رسول اللہ, اللہ تعالیٰ اور اس کے رسول زیادہ بہتر جانتے ہیں. راوی کہتے ہیں کہ جواب سن کر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم دیر تک خاموش ہو, حتیٰ ظننا انہ سیسمی بسمہ, یہاں تک کہ ہمیں یہ گمان ہوا کہ شاید آپ آج مکہ کے لیے کوئی دوسرا نام تجویز فرمائیں گے. لیکن پھر نبی کریم صلی اللہ علیہ وسلم نے پوچھا, الیس البلد, کیا یہ البلدہ نہیں ہے؟ بہت سارے نام, ان ناموں میں سے ایک نام البلدہ, جیسے مدینہ منورہ کے نام ہے المدینہ, البلدہ بلدہ بلدہ, ایسی مکہ کی قسم کھائی ہوئی. بہرحال جب انہوں نے فرمایا کہ یہ مکہ مکرمہ نہیں, بلا کیوں, پھر نبی کریم صلی اللہ علیہ وسلم نے پوچھا, یہ لوگ کون سا دن؟ راوی کہتے ہیں ہم نے جواب دے دیا, اللہ و رسول اللہ, اللہ تعالیٰ اس کے رسول زیادہ بہتر جانتے ہیں. یہ سن کر آپ پھر خاموش رہے, یہاں تک کہ ہمارا گمان ہونے لگا کہ شاید آپ آج کے دن کا, آج یوم النحر کہتے ہیں اس تصویر کی جگہ کو, آج آپ اس کے لیے کوئی دوسرا نام تجویز فرمائیں گے. یہاں تک کہ پھر حضور نے پوچھا, الیس یوم النحر, کیا یہ یوم النحر نہیں؟ صحابہ نے جواب میں کیا, بلا کیوں. یہ تین سوال کیے. دراصل ان تین سوالات کے ذریعے سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اس پورے مجمع کے دل و دماغ میں ایک چیز مستحضر کرنا چاہتے تھے, اور وہ کیا ہے؟ زمانۂ جاہلیت کے اندر عرب میں عام طور پر جو بدامنی, لوٹ مار اور قتل و غارت گری کا ماحول تھا, اس کے پیش نظر نہ کسی کی جان محفوظ تھی, نہ کسی کا مال محفوظ تھا, نہ کسی کی عزت و آبرو محفوظ تھی. لیکن اس ساری برائیوں کے باوجود ایک بات تھی, وہ کیا؟ کہ وہ لوگ کیونکہ دین ابراہیمی کے کچھ احکام کا بڑا احترام کرتے تھے, ان میں سے ایک یہ تھا کہ حرمت والے جو مہینے ہیں چار, ذوالقعدہ, ذوالحجہ, محرم اور رجب, یہ چار مہینے حرمت والے سمجھے جاتے تھے. ان مہینوں मैं वो किसी पर हाथ डालते नहीं, यहाँ तक के बाप का आदमी किसी ने उनके बाप को कत्ल किया हो और वो भी इन महीनों में मिल जाए तो वो उसको हाथ लगाते हिम्मत वाले महीने में उसको नहीं छुपाने देखी जाएगी, कहीं भी मिले दुनिया के किसी भी कोने में इस महीने का इतना एहतराम। यही हाल हरम का, हरम एक मखसूस एरिया है मक्का मुकर्रमा के आसपास, हजरत इब्राहिम अल्लाह नबियाना अलैहि सलातु व सलाम के जरिए अल्लाह ताला ने उसके हुदूद को मुतय्यन करवाए, बहुत के लिए ना जाते जाते रास्तों पर जब हरम की हद पूरी होती बाकायदा निशानात लगे हुए, एक तो हरम मस्जिद हराम को है और मस्जिद हराम के अलावा एक बड़ा रकबा है और बड़ा एरिया हरम का ये इलाका जैसे कहीं दूर कहीं करीब, सबसे करीब जो है वो जो है तनीम का इलाका, तनीम का मस्जिद आयशा है, वह हरम सबसे करीब खत्म जो होता है वही है। ये हरम के अंदर वो किसी को छेड़ते नहीं है, आप जब बाप का आदमी नहीं मिल जाए उसको आप किसी की जान मान इज्जत आबरू पर हाथ नहीं लगाते। इसी तरह यौमुल नहर यानी ये दसवीं ज़िलहिज्जा का जो दिन है उसका भी बड़ा एहतराम करते, उस दिन में वो किसी की जान माल और इज्जत आबरू के ऊपर हाथ नहीं उठाते। ये तीन हुरमतें उनके यहाँ ऐसी थी जो जमाने कदीम से चली आ रही थी, हर आदमी कैसा ही क्यों न हो तो उसका बड़ा एहतराम करता। वह इन तीनों हुरमतों में इन तीनों मौकों पर तो किसी की जान पर हाथ डालना, किसी की माल को छीन लेना, किसी की इज्जत आबरू को मजबूर करना, ये अपने लिए बहुत बड़ा जुर्म थी। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये तीन सवालात करके उस वक्त आपके सामने जो मजमा था हजरात सहाबा का, उनके दिलो दिमाग में उन तीनों हुरमतों को बुला ताज़ा और मुस्तहज़र, वह उनको ख्याल आता है देखो हम इन तीनों का कितना ज्यादा एहतराम करते हैं। उसके बाद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने क़यामत तक के लिए एक उसूल इरशाद फरमाया, इन दिमाग वाम्बालकुम वाराधकुम अलैकुम हराम वहुर्मत यौमिकुम हाला कि बलदकुम हाला कि शहरुकुम, तुम्हारी जान तुम्हारे माल और तुम्हारी जकात तुम पर आपस में इस तरह हराम है जैसे इस महीने में इस दिन में शहर। गोया तीनों हुरमतें अगर जमा हो जाए तो तुम कितना ज्यादा नहीं हो, हर मुसलमान की जान माल और इज्जत आबरू इसी तरह कयामत तक के लिए हराम करार देती है, किसी को यह हक नहीं पहुंचता जो किसी की जान पर हाथ उठाए, किसी को एक उंगली भी नुकसान पहुंचाने मानने और बदल पहुंचाने की नीयत से उसकी तरफ बढ़ाए, किसी को यह हक नहीं पहुंचता एक पाई भी किसी की नाहक तरीके से ले ले, किसी को यह हक नहीं पहुंचता कि किसी की इज्जत आबरू मजरू हो और उसको नुकसान पहुंचे, ऐसी कोई बात अपनी जबान से बोया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तक आने वाले हर मोमिन हर मुसलमान के लिए ये तीन हुकूक अता फरमा दिए, आप इससे अंदाजा लगा सकते हैं दुनिया का कोई भी मुसलमान हो हमारे लिए जरूरी है कि हम उसकी इन तीन चीजों का क्या करें, कोई ऐसी हरकत जिससे उसको तकलीफ पहुंचती हो, उसके जिस्म को तकलीफ पहुंचती हो, उसकी जान पर हाथ डालने की जान का मतलब मार डालना ही नहीं बल्कि उसको तमाशा मारना, उसको जरा सी तकलीफ पहुंचाना, उसकी ज्यादा शरीर देती और इसी तरह किसी के माल को नाप तरी शरीयत ने जहाँ इजाजत दी हो वहां गुंजाई शहजाद है, लेकिन उसके बगैर कोई आदमी किसी के माल को पाए को नहीं ले यही आ रहा है उसकी इज्जत वालों का वह ऐसी हरकत करना जिससे उसकी इज्जत पर हाथ आती हो जो भी कोई तोहमत लगा दी बदमाश आपने ये कह करके वह उसकी इज्जत को मजलूम जख्मी किया उसकी इज्जत लेने की कोशिश की कि बहुत बड़ा और तमाम होना और इसीलिए शरीयत जो है न तो हिम्मत की इजाजत देती है न बहुतान की इजाजत देती है न कानों तशनी की इजाजत देती है। हालांकि हिम्मत में क्या होता है हिम्मत में तो ऐसा कि हदीस में आता एक आदमी ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से पूछा कि अल्लाह के रसूल हिम्मत क्या का जिक्र होता हाथ बीमार तो तुम्हारा तुम्हारे भाई को ऐसे अंदाज से याद करना उसकी रहमत में जनाबी में के उसको नापसंद तो पूछने वाले ने पूछा कि अल्लाह के रसूल वो बात अगर उसमें मौजूद है मैं अगर ये कह दूँ कि फलाना चोर है और वाकई वो चोर है चोरी करता है और उसकी जनाबी में मैं उसको क्या कहूँ चोर कहूँ तो जरूर बना ये दिवस ये है का वो कहते हैं है तभी तो दिवस नहीं है और तुम चोर कहते हो तो इसको बहुत दबल बना भैया एक बुलाए भाई में मौजूद लेकिन उसकी गैर हाजिरी में उस बुराई को लोगों के सामने बयान करने की शरीयत इजाजत नहीं इसका अंदाजा लगाओ एक मोमिन की इज्जत और आबरू कितनी ज्यादा है अल्लाह ताला की नजरों में। वे तानो तस्नी में क्या होता है वे आप किसी को काउंटिंग कर लपेट करके कुछ कह रहे एक आदमी में कोई कमजोर आप उसकी दो शक्ल एक शक्ल तो ये है कि हम उसकी उस कमजोरी को दूर करने के लिए मोहब्बत से खैर खाही से दिल सोजी से दिल में हमारे दर्द आए मेरे इस भाई के अंदर ये कमजोरी है मैं उसकी उस कमजोरी को देख नहीं सकता दूर हो जाए तन्हाई में ले जाकर तो ये काम कर नहीं करता और मेरे दिल में उसकी कोई तकलीफ नहीं बल्कि खास जैसे अपना बेटा ऐसी हरकत कर रहा हो और बाप उसको हालत को दुरुस्त करने के लिए और वो उन चीजों से बाहर आ जाए इसलिए हकीक की माने में पूरी दिलसोजी के साथ हमदर्दी के साथ ये बात कहता है इसी तरह हम भी अपने मुसलमान भाई को इस अंदाज से करें तो इसमें कोई दूसरी बात और अगर हम उसको निकल ना जो रहता मैं ये कह करके उसको क्या करना काउंटिंग करना आम तशनी जिसको कहते हैं अब देखो आदमी क्या कहते हैं हिम्मत तब की जाती है ना और उनको रोका जाता है ये तो हिम्मत है अरे मतलब है उसके सामने ये कह अरे सामने कह दो अगर ये अल्लाह शामी रहमतुल्लाह ने फैसला लिखा है हजरत फरमाया करते थे कि आप लोग जब हिम्मत होती है उनको हिम्मत से रोका जाता है तो उसको कहीं कहते हैं कि मैं तो उसके सामने भी कह सकता तो भैया आप यूं जुमला कह करके यूं जतलाना चाहते हैं और ये साबित करना चाहते हैं तो भैया मैं ये जो कह रहा हूँ मुझे ऐसा कहने का हक है एक चीज जिसको कुरान और शरीयत ने हराम करा दिया आप उसको क्या करा दे रहे हिम्मत अपनी जगह पर कबीला गुना लेकिन इस तरह की बात करना इससे आदमी को उसका तक पहुंचाना स्वामी ने लिखा है तुम्हारा ये सामने सामने कहने में भी दोष सामने कहने में भी अगर अगर आप उसके दिल को मजबूर करना चाहते हैं आप खैर खाही मकसद नहीं है खाली जो है उसको लोगों के सामने इस तरह कह करके रुसवा करना मकसूद है तो ये तारो तशनी कह रहा है ये भी हाँ खैर खाही की नीयत से कहेंगे तो शायद उसकी इजाजत नहीं अर्ज कर रहा था जो कमजोरियां उसके अंदर हैं उन कमजोरियों को भी बयान करने की शरीयत इजाजत देती नहीं है न तो उसकी खैबूबत में न लोगों के सामने इस अंदाज से जिसमें उसकी खैरखाही लोग अंदाजा लगा सकते हैं। एक मुसलमान की इज्जत आबरू अल्लाह ताला के यहाँ कितनी ज्यादा कीमती है, उसकी जान पर भी हाथ डालने की इजाजत नहीं, उसके माल को लेने की इजाजत नहीं, कोई ऐसा तरीका इख्तियार करने की जिसमें उसकी इज्जत पर हाथ डालती है। हम लोग लोगों की बातें सुनते हैं और कहने और हवा की वजह से उसका कपड़ा उड़ करके उसका सतर खुल जाए तो तुम क्या करोगे? अपने भाई की एक बात सुनते हो और उसको दूसरे लोगों तक पहुंचाते हो। हकीकत यह है कि हमारे माशरे में एक विश्वास खास करके अगर किसी से हमारी बनती न हो तब तक हम बड़े खुश हो जाएंगे। हाँ, शरीयत हमें ये हुक्म दी है कि अगर किसी मोमिन का कोई है हमारे इल्म में आवे तो उसको किसी के सामने जाहिर नहीं करना चाहिए। मन खतर मुस्लिम खतर अल्लाह को दुनिया में आखिरा जो जो किसी मुसलमान के है वो अल्लाह ताला दुनिया और आखिरत के अंदर उसके ऐप को छुपाएंगे। और वैसे भी लोगों के ऐप की तसव्वुर और तलाश यानी बाकायदा लोगों के ऐप को तलाश करना उसकी तो किसी हालत में शरीयत इजाजत देती नहीं है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जो लोग लोगों के उयूब को तलाश करते हैं वो अगर अपने घरों में रहकर कोई ऐसी हरकत करेंगे तो भी अल्लाह ताला उनको रुसवा करेगा। किसी का है गैर इख्तियारी तो मतलब ऐसा होता है कि अचानक कोई ऐसी सूरत पेश आती है कि किसी का कोई ऐप हमारे इल्म में हमने ढूंढा नहीं था, हम इसके तलाश में नहीं थे, लेकिन हालात कुछ ऐसे कहीं आप किसी कमरे का दरवाजा खोला और वहाँ किसी आदमी को गलत हरकत में आपने देखी, आप इसमें यह चाहे भी नहीं थे, आपको अपने काम के लिए आए थे पर ये मंजर आपके आंखों के सामने आ गए। ये गैर इख्तियारी तौर पर जो ऐप आपके इल्म में आया है उसके मुताबिक की शरीयत ये कहती है तो उसको छुपाओ, उसको जाहिर करने की शरीयत इजाजत देती है। ये एक मोमिन की इज्जत और आबरू शरीयत की निगाह में बहुत ज्यादा थी और इसीलिए किसी भी मोमिन को हकीर समझ ये भी इस्लाम इसकी इजाजत नहीं देता। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का इरशाद मुस्लिम शरीफ हजरत अबू हुरैरा रज़ियल्लाहु तआला अन्हु की रिवायत है, फरमाते हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अल-मुस्लिम व खुद्दुस, एक मुसलमान दूसरे मुसलमान का भाई होया। इस्लाम में आकर के एक ऐसा माशरा एक ऐसी सोसाइटी और एक ऐसे समाज की तश्कील दी जिसका हर फर्द दूसरे का भाई, जैसे भाई को अपने भाई की खैरखाही करनी चाहिए और उसके साथ भलाई का सलूक करना चाहिए, हर मोमिन को चाहिए कि दूसरे मोमिन के साथ इसी तरह पेश आए। इस्लाम गया कबाइल की बुनियाद पर, नसब की बुनियाद पर, वतन की बुनियाद पर किसी की मदद करने की इजाजत नहीं देता। वो तो इस बुनियाद पर मदद कीजिए कि आपका मुसलमान भाई उन तो रहा जालिम न हो। जमाने जहिलियत में झूला बहुत चलता, वो लोग कहते थे अपने भाई की मदद करो चाहे वो जालिम हो या मजलूम हो, जैसे हमारा मिजाज बना हुआ अपना आदमी हो जानते हैं कि वो गलत है तो भी हम उसका सपोर्ट अपना आदमी हो उसको गलत और हराम काम करता हुआ जानने के बावजूद सपोर्ट کہ اللہ کے غضب کو دعوت ہے. آج شریف میں واقعہ موجود ہے, نبی کریم صلی اللہ تعالیٰ وسلم حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ کو فتح مکہ کے بعد ہے ایک جگہ پر بھیجا, تک 300 حضرات صحابہ کی جماعت دے کر دعوت اسلام دے رہے, اور اگر وہ قبول نہ کرے, انہوں نے قبول نہیں کی, ان کے ساتھ جنگ ہوئی, ان کو مارے گئے, کچھ گرفتار کرتے. اب وہ لوگ جو ان کو دعوت دی گئی تھی انہوں نے بجائے اسلم نہ کہنے کے سبب نہ جانتے ہیں ایک مذہب چھوڑ کر دوسرے مذہب کی طرف منتقل ہونا, دھرمانتر کرنا, پھر جانا. تو اب ویسے یہ مکہ کے مشرکین مسلمانوں کو پھیلا آبی کہا کرتے تھے, تو انہوں نے جب سبونا کہا تو ان کے اس جملے کو اور اس کلمے کو حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ نے کافی نہیں سمجھا. گویا کوئی بھی سمجھے کہ یہ اسلام کا لفظ بولنے میں بھی عام کرتے ہیں, اس لیے اسلم نہ کہنے کے بجائے آمن نہ کہنے کے بجائے سبونا کہہ رہے. معلوم ہے اسلام کے ساتھ ان کو دلچسپی نہیں ہو رہی گئے. تو رات کے وقت صبح کے وقت آدمی خالد بن ولید نے حکم دیا, حکم ختم کرو, لیکن جن صحابہ کے پاس کوئی مرد اور نہیں ملتا. مدینہ منورہ آنے کے بعد نبی یہ کہیں صلی اللہ تعالیٰ علیہ وسلم کے سامنے واقعہ آیا, لیکن میں حضرت خالد رضی اللہ تعالیٰ عنہ کی اشتہاری غلطی تھی, تو انہوں نے اس لفظ کو کافی نہیں سمجھا. بہرحال انہوں نے ساتھ میں بڑی ناراضگی کا اظہار کیا اور آپ نے ہاتھ اٹھا کر دعا کی, اللہم ابرو الیک مما صنع خالد, اللہم ابرو الیک مما صنع خالد. دو دعا کہ اللہ خالد نے جو حرکت کی میں تیرے سامنے اس کی اپنی بڑا اثر اظہار کرتا ہوں. گویا یہ جو حضرت خالد رضی اللہ تعالیٰ کی جاری غلطی ہوئی تھی, لیکن حضور کیونکہ اللہ تبارک و تعالیٰ شانوں سے حضور سے زیادہ کون واقف ہوگا, تو حضور کو یہ اندیشہ ہوا, ڈر ہوا کہ کہیں اس پر اللہ کا عذاب نہ آ جائے, اور اس پر اگر ہم ذرا بھی موافقت کا اظہار کریں گے تو اس عذاب کے ہمیں حضور کے ساتھ کا بیٹا حکومت کے خلاف کوئی جو ہے حکومت کی بغاوت کا کوئی کام کرے اور اس موقع پر بعض بھی اخبارات میں اعلان دیتا ہے کہ میرے بیٹے سے میرا کوئی تعلق ان کو ڈر لگا رہتا ہے کہ میں اس کی وجہ سے کوئی تعلق تمہارا میرے اللہ تعالیٰ کیا تمہارا زمانے جاری رہنے کا اپنا اپنے قبیلے کا اپنا اپنے خاندان کا اپنے وطن کا کوئی غلط حرکت کرتا تھا تو بھی لوگ اس کا ساتھ دیتے تھے. اسلامیت کی اسلامی اجازت نہیں دی بلکہ اس کو بہت گندا عمل قرار دیا. غزوہ بنی مصطلق کے موقع پر جب پانی ہونے کے بعد جا رہے تھے ایک جگہ پر ٹھہرے ہوئے تھے, وہاں پانی کی کمی اور تھوڑا تھوڑا پانی کا چھوٹے چھوٹے گروہوں کے اندر کنڈوں کے اندر جو لوگ پہلے پہنچے انہوں نے کسی نے اپنی دل دی, کسی نے اپنا کپڑا رکھ دیا اور اس پانی پر قبضہ کر لیا. پہلے پہنچتے اس طرح رہتے تو ایک انصاری اور مہاجری ایک انصاری نے اس طرح پانی پر اس پر قبضہ کیا تھا, مہاجری نے اس میں سے رہنا چاہا, اس نے انکار کیا تو مہاجری نے اس پہ دبا اس پر وہ انصاری کہتا یا اللہ یہ انصار میری مدد کے لیے آ رہا ہوں. تو یہ جب مہاجرین کیا کہتا ہے یا المہاجرین, دیکھو انصار مہاجرین سے بڑھ کر اعلیٰ لقب کون سا, وہ تو وہ لقب تھا کہ اس پر اللہ تعالیٰ کی طرف سے مغفرت کی میرا بشارتیں سنائی گئی, لیکن اس موقع پر وہاں جو ہے طرفداری کی بنیاد پر جو دعویٰ کیا گیا اور یا المنصار اور یا المہاجرین کا جب کی حکار کی گئی تو جگہ پر بیٹھے ہوئے آپ کے گوش مبارک میں کان مبارک کی دنیا پہنچا تو دوسرا فرماتے ہیں ماں بال والا ضرور آپ مہینہ ہم سے جاہلیت والا ہمارا سمجھ سے آیا खानदान की बुनियाद पर, कबीले की बुनियाद पर किसी से मदद मांगना, ये किसी को असली कहते हैं और इसको इस्लाम ने हराम करा। इस्लाम तो कहता है हक की बुनियाद पर क्या करो, मदद करो अपने बारे हक की बुनियाद। तुम्हारे जाहिलियत वाले कहा करते थे उन सुराता का जालिम न मजलूम, कि अपने भाई की मदद करो चाहे जालिम हो या मजलूम। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर यही जुमला इरशाद फरमाया, उन सुराता का जालिम न मजलूम। हुजूर सल्लल्लाहु अलैहि वसल्लम इस जुमले की इस्लाह करना चाहते थे। आपने जब फरमाया अपने भाई की मदद करो चाहे वो जालिम हो या मजलूम, क्योंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमारे सहाबा की जो तरबियत फरमाई थी उसकी वजह से आपको यकीन था कि मैं जब ये जुमला कहूंगा जरूर सामने से कोई पूछेगा। चुनाचे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब ये जुमला इरशाद फरमाया उन सुरखा जालिमन और मजलूम, फौरन एक सहाबी ने सवाल किया या रसूलल्लाह अंसरहु मजलूम, कैफ अंसरहु जालिम, कि मेरा भाई अगर मजलूम है तब तो मैं मदद करूंगा, लेकिन अगर वो जालिम है तो मैं उसकी कैसे मदद करूं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या बताया, ये नहीं है कि उसको जुल्म में साथ दो, बल्कि उसको जुल्म करने से रोको, ये उसकी मदद है। ये जुल्म करके अपनी जान पर भी ज्यादती कर रहा है और अपने भाई पर भी ज्यादती कर रहा है। ये तरीका नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बताया। तुम्हारा ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने खुद का रिश्ता कायम किया। हुजूर फरमाते हैं मुस्लिम शरीफ में حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ کی روایت، المسلم و کل مسلم لا یظلم، مسلمان مسلمان کا بھائی وہ اس پر خود ظلم نہیں کرتا، اس کا حق نہیں مانتا، اور ولا یخذل، اس کو بے آرام مددگار نہیں چھوڑتا۔ اگر ایک مسلمان دیکھ کہ اس کے مسلمان بھائی کے ساتھ ظلم اور زیادتی ہو رہی ہے اور یہ اس کی مدد کرنے کی طاقت رکھتا ہے تو شریعت ضروری قرار دیتی ہے اس کی مدد کرو۔ اگر مدد کی طاقت رکھتے ہوئے بھی مدد نہیں کرے گا تو یہ بہت بڑا گنہگار ہے، کل کو اللہ تعالیٰ کی مدد سے محروم ہے۔ ولاح مسلمان اپنے مسلمان بھائی کو مدد کے موقع پر بغیر مدد کے چھوڑے گا، یہ مدد ضروری ہے۔ ولاح رابطے ہو اور اس کو بہت خطرناک، کسی کو عقیم سمجھنے کی مختلف اسباب ہوتے ہیں۔ کبھی تو اس کو عقیم سمجھا جاتا ہے دنیاوی اور مالی مخلوق الحالی کی وجہ سے، آدمی ہے اس کے پاس پیسے نہیں ہیں غریب بچارا، اور آپ کو اللہ تعالیٰ نے پیسے دیے دو موقعے جیب میں آئیں گے، اس کی وجہ سے جو غریب ہے اس کو آپ فقیر سمجھیں، شریعت آپ کو اس کی اجازت دے گی۔ پر یہ مال تو اللہ کی نعمت ہے، جانے کا فضل اللہ ہے، جو کی ہے من نشاء، اللہ نے اپنی نعمتیں اپنی حکمتوں سے اپنے بندوں میں بانٹی ہے، کسی کو زیادہ کسی کو کم، کہ اللہ کی حکمتیں وہ بہتر جانتا ہے اس کو کتنا دینا چاہیے، وہ اللہ کے علم ہے اس کے مطابق جس کو کم دیا ہے اس لیے نہیں کہ اللہ کے پاس نعوذ باللہ نہیں ہے، اللہ کے خزانے تو بھرے ہوئے ہیں اور وہ چاہے تو ہر ایک کو مالا مال کر سکتا، لیکن وہ نہیں دیا، اس میں بھی اللہ کی حکمت ہے۔ شیخ سعدی رحمۃ اللہ علیہ فرماتے ہیں کہ ذرا افضل بشارت لیکن اثر گرمی دارت، کہ باپ کے پاس شہد تو بہت ہے لیکن بیٹے کے مزاج میں گرمی ہے، اس لیے باپ بیٹے کو شہد کھانے کے لیے دیتا ہے، جانتا ہے کہ دنیا کو نقصان کرے گا۔ تو بہرحال اللہ نے دولت اس کو نہیں دی تو اللہ لیکن آپ کو دی، اس کا مطلب یہ نہیں ہے کہ آپ اس اللہ کی نعمت کی وجہ سے اللہ کے ان بندوں کو جن کے پاس یہ نہیں ہے ان کو کیا سمجھے۔ آپ کو اللہ نے اس پر جمال دیا، خوبصورتی، اس طرح کا اللہ کا بندہ اس نعمت سے محروم ہے، کالا کروٹا ہے، بدصورت ہے، اب آپ اپنی خوبصورتی کی وجہ سے اس بدصورت بندے کو کیا سمجھیں؟ یہ سمجھیں، पहला सवाल तो ये है कि आपके पास मुस्लिम की रचना आपका क्या है, आपने को मेहनत की जिसकी वजह से ये खूबसूरती आपको मिली, ये तो अल्लाह ने दी। आप अल्लाह ने बगैर मेहनत के अपने फल देते हुए उसमें आपका क्या दौलत दी, वो भी है ना बंदा का दौलत के मुताबिक पांच मरतबा लोगों को गुमान करता है। बहुत मेहनत की लगा रखता हूँ, उसकी वजह से मिले पैसे मिले। अरे भाई ये मेहनत जो मेहनत तुम कर रहे हो जरा आसपास नजर तो लगाओ, ये अकेला मेहनत करने वाला है? मेहनत करने वाले तेरे जैसे बहुत सारे हैं, अगर इसी मेहनत की वजह से मिलता सबको मिलना चाहिए था दूसरे से। मालूम हुआ कि ये जो मिला है वो किसकी वजह से मिला, नियमत को खाली बहाना है। बात नियमतें तो ऐसी है जिनके मुताबिक वो नियमत वाला खुद समझता है कि उसमें मेरी किसी मेहनत और कमाल को दखल नहीं। जैसे वो किसी को अच्छी आवाज भी था बहुत शानदार तैराक कर रही, अब वो बेचारा किसी की आवाज अच्छी नहीं है उसको हकीक समझे। अब सवाल यह है कि अच्छी आवाज जो आपको आपके पास है इसमें आपका आपने क्या मिलता है, उसको समझने की शरीयत इजाजत देगी नहीं है। अल्लाह ने अपने फजल से आपको ईमान दिया, आपको अल्लाह ने तक्वा दिया, दीनदारी दी, तौफीक दी, आकर पहले सब में नमाज जमात के साथ अदा करते हैं, दो रकात पढ़ लेते हैं। अब एक आदमी नमाजी नहीं है, दीनदार नहीं है, आप अपनी दो रकातों की वजह से मैं बड़ा अल्लाह का मुकर्रर हूँ और ये नालायक मैं नमाज नहीं पढ़ता, उसको आप देख समझे शरीयत इसकी इजाजत देती आपको अल्लाह ने तौफीक दी है, आप अल्लाह की नेमत का शुक्र अदा कीजिए। अल्लाह के अल्लाह तला एहसान है कि तुमने मुझे नमाज जमात के साथ पढ़ने की गुनाहों से बचने की तौफीक अता अगर अल्लाह ताला का फज़ल और उसकी नेमत तुम्हें शामिल हाल न होती, मा ज़का मिनकुम मिन अहदिन अबदा, तुम में से कोई आदमी कभी भी नेक नहीं बन सकता। वलाकिन अल्लाह यज़की मन यशा, लेकिन अल्लाह ताला जिसे चाहे नेक बना। आप नेक हैं, नेकी करते हैं, उसमें अपना कमाल मत समझना। जो पैसे वाले जो है ना गरीब को जितना हकीक समझते हैं, ये दो रकात पढ़ने वाले न पढ़ने वाले को उससे ज्यादा हकीक समझते हैं। ये दीनदारों के तबके में ये गुरु बहुत ज्यादा मालदारों से अपने आप को शैतान के पास कुछ कमी नहीं थी, इल्म इबादत की कमी नहीं थी। बाद रिवायतों से मालूम होता है 7 लाख साल तक उसने अल्लाह की इबादत की। कितने और उनसे इतना जागने तो इसे दिन सुबह को हमारी नजर में दस्ता ही बस ये समझते अभी अगर जिले मेरे पास वही लेकर के आए ये सारी हरकतें जो हम कर रहे हैं ये किसी की इजाजत नहीं देते। वो एक तो है माली मखलूकुल हाली की वजह से किसी को हकीक समझने की इजाजत नहीं। उसकी दलील के तौर पर बुखारी शरीफ के अंदर हजरत साहब ने साफ साई दी रजी अल्लाह तआला अन्हु की रिवायत फरमाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सहाबा बैठे हुए हैं, एक आदमी जो बड़ा समाज में सोसाइटी में ईमानदार ऊंचा इज्जत वाला समझा जाता था वो वहां से गुजरा। तो नबी करीम वो मुसलमान नबी करीम साहब ने उनकी तरफ इशारा करके इन मौजूद बैठे हुए सहाबा से पूछा कि इस आदमी के सिलसिले में तुम क्या कहते हो? सहाबा ने कहा, الصراط لما تسوء المراه ان خطب جنبا ایسا بھی ہے کہ کسی جگہ اگر پیغام نکاح بھیجے تو سامنے والے اس کے پیغام نکاح کو رد کر سکتے دیں گے اپنی چھوٹی ضرور دیں گے وہی شفا جو شفا اور اگر وہ کسی کی سفارش کرے تو وہ سفارش رد نہیں کی جا سکتی سامنے والے مانیں وہی کالا مستما اور کوئی بات کہے تو لوگ تھوڑی دیر کے بعد ایک غریب مسلمان وہاں سے گزرا نبی کریم صلی اللہ علیہ وسلم کو کیا کہتے ہیں اگر کسی نکاح کا پیغام بھیجے گا تو اس کے پیغام کو قبول نہیں کاما کر رہے کتنے کاما کر رہے کتنا کر رہے پیغام وہی صفا اللہ سب کسی کی سفارش کرے گا تو کوئی کی سفارش کو قبول نہیں کرے گا اور اگر وہ کوئی بات نہیں کھاگا اللہ کوئی بات کرے گا تو کوئی آدمی اس کی بات کی طرف کام کرے گا کسی کو فرصت ہی نہیں اس کی بات کو سن لے گا جب یہ کہا تھا تو دوسرا دن فرمایا یہ ان جیسے زمین بھر کر کے ہو ان سے بہتر اللہ کی وجہ سے بھی کسی کو حقیق سمجھنے کی اجازت ان کا نام تو تحفظ اور لقب تھا حرمان اور نبی کریم صلی اللہ تعالی علیہ وسلم کو بتایا اور کبھی کوئی قافلہ آیا کہیں وہ شہد بیچ رہا ہے گھی بیچ رہا تو وہ شہد بیچنے والے کو حضور کے پاس کیے وہ شہد آ کر حضور کے دل میں پیش کر دیا دیا اب وہ دنیا وہ جب قیمت مانگتا تو اس کو لے کر آ کے میرے پاس پیسے شراب کی حرمت ہوئی اللہ کے صحابہ نے کچھ شراب کو جیسا آپ سنتے ہو لیکن بات عادت کی بات ہے جو بعض ایسے ہوتے ہیں جو نہیں بچ پاتے کہ یہ شراب کے حرام ہونے کے بعد ایک مرتبہ شراب پینے کے جرم میں پکڑ کر لائے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم جب رمضان ہو جس کے پاس چالیس گھوما جوتا مارا وہ ستر گھوڑے جو بناسی گھوڑے لگانے کے لیے سو جو بھی ہو وہ اس طرح پہلے کبھی جب پورے آسان منتخب نہیں ہوئے تھے پھر تھوڑے دنوں کے بعد اسی طرح لائے گئے پھر ہندو پر سزا جاری کر رہے ہیں تیسری مرتبہ جب لائے گئے اور ان کو سزا جاری کر دی گئی ایک آدمی کہنے لگا اللہ ماں سلام پینے کے جرم میں گرفتار کر کے لایا جاتا ہے ماں سلام ہو اللہ ماں آم ہو اللہ کے ختم جہاں تک میں جانتا ہوں یہ آدمی اللہ اس کے رسول سے بدسورتی کی وجہ سے اور کھاتے میں ساتھ کے اندر لکھا ہے کہ حجت الوداع کے موقع پر عرفات میں جب سورج غروب ہو اور مزدلفہ جانے کا وقت آیا, نبی کریم صلی اللہ علیہ وسلم اپنی مشکل پر سوار جانے کے لیے, لیکن خیر گئے. ایسا معلوم ہوتا تھا کہ آپ کسی کا انتظار کر رہے ہیں. اس وقت نبی کریم صلی اللہ علیہ وسلم کے پاس یمن کے شاہی گھرانے کے کچھ لوگ موجود تھے, وہ بھی دیکھتے رہے کہ حضور تیار ہیں لیکن چل نہیں رہے ہیں. کیا بات, کتنے میں حضرت عثمان رضی اللہ تعالیٰ رضی اللہ تعالیٰ عنہ جو حضور صلی اللہ علیہ وسلم کے بڑے ذاتے ہیں اور عام طور پر حضور اپنے ساتھ انہیں کو رکھتے, وہ آئے وہ کہیں سدائے حاجت کے لیے گئے, پائے حضور نے ان کو اپنے پیچھے سوار کیا, روانہ ہونے لگے. یہ منظر دیکھ کر یمن کے شاہی گھرانے کے وہ لوگ آپس میں کہنے لگے, دیکھا کہ چوگان چھوڑا سبزی ناگ اور جو ہے سیاہ ہم روکے گئے. ان کی صحت کو دیکھ کر کے انہوں نے ان کو کیا سمجھا, عید سمجھا, اور یہ جملہ کہا کہ ان کی وجہ اس آدمی کی وجہ سے ان کو یہ رکنا پڑا, یہ تو اس کی تو کوئی ویلیو معلوم ہوتی نہیں, اور اس کی وجہ سے وہ جھوٹ ہے. یہ جملہ صاحب دفتار محمد بن سعد کہتے ہیں کہ حضرت عروہ بن زبیر اس جملے کو نقل کر کے وہ فرماتے ہیں, ولیدار کفر اہل یمن من اجل, یمن والے جو ہے اسی وجہ سے کفر میں مبتلا ہوئے. تو محمد بن سعد کہتے ہیں میں نے محدث یزید بن ہارون جو بڑے محدث ہیں ان سے اس جملے کا مطلب پوچھا, انہوں نے فرمایا کہ نبی کریم صلی اللہ علیہ وسلم کی وفات کے بعد یہ جو اتحاد چلا تھا بہت سے قبیلے کے لوگ اسلام سے ہٹ گئے تھے, یمن کے بعض قبائل کے اندر یہ مصیبت آئی اور وہ اسلام سے ہٹ کر کے کفر میں مبتلا ہوئے. یہ لوگ جو کفر میں مبتلا ہوئے تھے اپنی جملے سے, حقیقت تو یہ ہے کہ کسی کی تفہیر اس کی شریعت اجازت دے گی, چاہے چہرہ کیسا ہو ایسے ہو یا نہ ہو, یہ کسی کو حقیق سمجھنا کسی کا نام کیا ہے یہ جو ہے حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کی روایت بخاری شریف میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, لا یدخل الجنۃ من کان فی قلبہ مثقال ذرۃ من کبر, کہ جس کے دل میں ایک ذرہ برابر کبر اور بڑائی ہو وہ جنت میں جائے گا. جب نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا مجلس میں ایک آدمی نے عرض کیا یا رسول اللہ ان الرجل یحب ان یکون قوله حسنا وناله حسنا, اے اللہ کے رسول آدمی چاہتا ہے کہ میرے کپڑے اچھے ہوں میرا جوتا اچھا ہو. گویا پوچھنے والے کا مطلب یہ ہے کہ یہ کبر ہے اچھے کپڑے پہننا اچھے جوتے پہننا. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ جمیل یحب الخمار الکبر بطر الحق وغمط الناس, کہ اللہ تعالیٰ تو حسین ہے خوبصورت ہے جمیل ہے اور جمال کو آپ اچھا کپڑا پہنیے نا اللہ کا بنا کر, بلکہ ایک آدمی کو نبی کریم صلی اللہ علیہ وسلم نے جو ہے خستہ حالت میں دیکھا تو پوچھا کہ تیرے پاس کوئی مال وال
دل کہہ رہا ہے کہ
حق کو قبول کرنے کے لیے تیار، حق بات کو قبول نہ کرنا اور لوگوں کو یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں ایک مسلمان دوسرے مسلمان کو حکیم نہیں سمجھے، بڑھایا آپ نے اور اس کے بعد نبی فرماتے ہیں تقوا آپ نے تین مرتبہ خلا یہ جملہ اپنے سینے مبارک کی طرف اشارہ کر کے فرمایا تقوا کیا مطلب کہ بھائی کسی کا بڑا اور عزت والا ہونا اللہ کے یہاں اس کی دنیا کیا ہے تقوا جتنا اللہ کی نافرمانی سے اپنے آپ کو بچائے گا جتنا زیادہ تقوا والا ہوگا اتنا اللہ کی عزت والا ہے، تو تقوا دل میں ہے اور کس کے پاس کتنا تقوا ہے اس کا تھرمامیٹر دنیا میں کسی کے پاس نہیں، وہ اللہ ہی بہتر جانتا ہے، اس لیے اللہ ہی فیصلہ کرے گا دیگر آپ کو اپنے ظاہری شکلیں دیکھ کر ہم کسی کے متعلق فیصلہ نہ کریں کہ یہ دینی اعتبار سے بھی گیا گیا گزرا جائیں گے، ہو سکتا ہے اس کے لیے ربا شا شاہ منفوئی نہ نہیں ربا لو اقسم علی اللہ لا حضور فرماتے ہیں بہت سے ایسے اللہ کے بندے جو ہے پراگندہ بھاگ میلے کچیلے کپڑے والے کسی کے گھر کے دروازے پر پہنچ جائے تو دھکا دے کے باہر نکال دے گا، لیکن اللہ تعالیٰ کے اس کا مقام اتنا الگ ہے کہ اگر کسی بات پر قسم کھا لے تو اللہ تعالیٰ اس کی قسم کو حضرت حسن بصری فرماتے ہیں ایک مرتبہ بصرے میں آگ لگی بہت سارے جھونپڑیاں جل گئی، ایک جھونپڑی ان کے بیچوں بیچ کی بڑی تھی، چاروں طرف کسی نے اس جھونپڑی والے سے پوچھا یہ تیری جھونپڑی کیوں نہیں جلی، میں نے اللہ کو قسم دی تھی اللہ میرے میری گھوڑی میں جل رہی اللہ تعالیٰ نے رضی اللہ تعالیٰ نبی کریم صلی اللہ علیہ وسلم نے ایک مرتبہ ارشاد فرمایا رب اش اش ذی تمرین تنبو عنہ عین الناس لو اقسم علی اللہ لا بره منہم براء ہم مال، تو بہت سے ایسے کہ جو دو دو صدریا معمولی پہنتے ہیں اور لوگوں کی آنکھیں ان پر ٹکتی نہیں ہے ہٹ جاتی ہے، لیکن ان کا مقام اللہ تعالیٰ کے یہاں ایسا ہے اگر قسم کھا لیں اللہ پر تو اللہ تعالیٰ اس کو برا کر ان میں سے برا ابن مالک حضرت انس کے بھائی بڑے چھلے بدن کے معمولی جسم تھا، تو ایک موقع پر خلافت راشدہ کے زمانے میں ایک قلعہ فتح نہیں ہو رہا، مسلمان کتنے زمانے سے اس کا محاصرہ کیے ہوئے تھے اور اس لشکر میں یہ بھی تھے، دوسرے لوگوں نے پکڑ لیا ہے نبی کریم صلی اللہ علیہ وسلم نے آپ کے متعلق فرمایا ہے لو اقسم اللہ علیہ وسلم آج تو آپ اللہ کو قسم دے کر قلعے کے فتح ہونے کی دعا کر ہی دیجیے، نے جب دیکھا تو پکڑے گئے تو انہوں نے دعا کی اللہ یہ قلعہ فتح کر دے کرا دے اور مجھے شہادت کی شہادت دے، وہ قلعہ فتح ہوا اور وہ شہید، ایسے لوگ اپنے آپ کو باقی رکھنا نہیں پتا رہا نہیں کرتے تو باہر کہنے کا حاصل یہ ہوا کہ کسی کو حقیق یہ فتوے کی وجہ کسی نے آگے حضور فرماتے ہیں بے حس بے گرنگ شر ہے پنجاب تیرا آمد، ایک مسلمان کی برائی کے لیے اتنا کافی ہے ایک آدمی کی برائی کے لیے کہ اپنے مسلمان بھائی کو کوئی بھی مسلمان ایسا بھی ہو اس کو حقیق نہیں سمجھے اس کا بڑا بڑا انجام بھگتنا پڑتا ہے، آگے حضور فرماتے کل المسلم علی المسلم حرام دمہ و مال و بدن، پورا کا پورا مسلمان دوسرے مسلمان پر حرام ہے، اس کی جان بھی اس کا مال بھی اور اس کی عزت تو یہ جو لوگوں کے ساتھ زیادتیاں کی جاتی ہے ان کو جانی کی قیمت بچائی جاتی ہے ان کے اوپر تہمتیں उनकी जबानों को जो है ये उखाड़ा जाता है, उनके मार को छेड़ा जाता है। नहीं है जिसकी जबान की हिसाब से और उसके हाथ की पहुंचने वाली हिसाब से मुसलमान महफूज रहे। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك، اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بأدب ما تحب وترضى. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي العاقبة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. हमारी खताओं से जबरदस्त फरमा, तेरी मर्जियात पर हमको ज्यादा से ज्यादा चलाकर तेरी नामर्जियात से हमारी पूरे की हालत फरमा। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीकों सुन्नतों को अपनी जिंदगी के हर शोबे में जारी करने और अपनाने की अल्लाह को हमें तौफीक और आदत अता फरमा। हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीकों की मोहब्बत और पैरों के तरीकों की नफरत हमारे कुलूब के अंदर डाल दे। अल्लाह तमाम रसाई से उनको पाक और साफ फरमा दे। माँ की अल्लाह से मेहनत फरमा, तेरी मालिक को मोहब्बत के अनुवाद से हमारे कुलूब को मुनवर फरमा, तेरी याद से हमारे दिलों को आबाद फरमा, तमाम जिक्र तमाम इताअत की हमें तौफीक अता फरमा, तमाम अमाल में इखलास इत्तिबा और इंतिसाब की कैफियत नसीब फरमा। अल्लाह हमें हमारे अहलवाया और तमाम तालिबीन को सेहत और आफियत सलामती दुनिया आखिरत की भलाइयों से मालामाल फरमा। हमारे तमाम जरूरतों की अल्लाह हम अपने खाने गए फरमा, हमें किसी का मोहताज बना, हमारी बुद्धियों में बरकत और फरमा, हमारी औलादों को हक गुलों में ना पिया आमाल सालिहा अल्लाह के फाजला बुरे अखलाक बुरे किरदार और अखलाक बुरे आदत तमाम बुरी सौबतों बुरे माहौल के बुरे असरात और बुरे लोगों की बुरी आदतों का निशाना होने से उनकी पूरी पूरी तमाम अपनी शान रुबियत से अल्लाह उनको हमारे आंखों के अंदर हमारे दिलों का सुरू हमारे दिलों से जाएगा और हमारे दिलों से भर करके बना अल्लाह हमें हमारे अहलवाया और तमाम तालिबीन को नमाज का कार्य करने वाला अल्लाह नमाज का इश्क और मोहब्बत हमारे दिलों के अंदर डाल दे। नमाज को हमारे आंखों की ठंडक बना, नमाज का खुशबू खुशबू हमें अता फरमा, नमाज के अनुभव और बरकात से हमारी जिंदगियों और हमारे घरों को अल्लाह मुनव्वर और महमूद फरमा, अल्लाह इबादत का इत्मीनान नसीब फरमा, मामला की दुरुस्ती अता फरमा, معاشرت کا حسن عطا فرما، آپس کے حقوق کی ادائیگی کا اہتمام فرما، آپس کی حق تلفیوں سے پوری پوری حفاظت فرما، اللہ کی حیثیتوں سے جو ذمہ داریاں اور فرائض منسلک ہونے ہم سب لازم کیے ہیں پھر ہمارے درمیان کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق عطا فرما۔ اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما، ایسی حالت میں موت آوے ہمارے دل ایمان کے نور کو منور ہو، سوال کا کرنے کے لیے راضی ہو، تو ہم سے راضی ہو اور ہم سے راضی ہو، تیرے اور تیرے بندوں کے حقوق میں شکر ہے ہم سب عظیم لگا باقی نہ رہ گیا ہو۔ اللہ ایسی حالت میں اور اللہ قبر کے عذاب کی حفاظت فرما، محشر کی اور کی حفاظت فرما، اس دین کی رسوائی سے بچا لے، اس نے اپنے عرش عظیم کا
آیا اسی فرما اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک فرما حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت میں فرما اللہ نیکیوں کے پرڑے کو جھکائے تعالی ہاتھ میں نام اعمال نصیب فرما اس خلاف آپ کے خلاف گزار کر جنت کے عذاب سے پوری پوری حفاظت فرما اللہ جنت کے اندر پوری ابدی اللہ کا جو بھی ہوا اس میں دیکھ لیا آپس میں محبت ایک دوسرے کے حقوق کی ادائیگی کا زیادہ سے زیادہ اہتمام فرما کر آپس کی حرکت کو اللہ نیکی اور بھلائی کے کاموں میں ایک کو ایک دوسرے کا منہ روزگار اور گناہ اور بھلائی کے کاموں سے ایک دوسرے کی حفاظت کا اللہ اجتماعی زندگی کی حقیقی خوشیوں کی ان کو مالا مال فرما خوش سوار اور قابل رش پر اجتماعی زندگی عطا فرما اللہ کی اللہ کے اس نکاح کو نگاہ و شرمگاہ کی سب عزت و پاکیزگی اور اللہ کی حالت کے مجھے آنے کا جن شروع سے پنا چاہی گئی ہے اس سے اللہ ہمارے بیماروں سیاست کے کام آج اللہ کے پنوں کی ادائیگی کی شکل پیدا فرما پریشان ہوں حضرت مندوں کی حضرت فرما قید و بند میں محبوسوں کو رہائی فرما خطرناک محبوبوں کو بھی فرما جو جس مصیبت میں گرفتار ہے اللہ اس کے نجات فرما اپنے گھروں کو گھر یہ سہاراؤں کو سہارا گرفتاروں کو نجات فرما ان کے اولادوں کو اولاد فرما اللہ جن کے اولاد نا فرما ان کے اولادوں کو گھیرا اور ان کے ماں باپ کا بھی جن کے اولاد شادی کی عمروں کو پہنچ چکی ہے جن کی ازدواجی زندگیاں ترقی کا شکار ہیں ان کو ازدواجی زندگی کی خوشگواریاں اللہ حضور پاک کی جہاں کہیں بھی اس کے جان و سلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و سلام و کاروبار کی مسلمانوں کے ایمان اسلام خانوان تجارت خراب سکاروں ہر چیز کی دل کی امن و امان کی سدائیں قائم فرمان فخر کا معاملہ فرمان اللہ سب کو دین پر قائم رہتے ہوئے اللہ اپنے دین کی دل کی حفاظت کرنے مانگی ہمیں اور پوری امت کو آزاد کرنا دیش اللہ تعالیٰ آنا چاہیے اس سے ہماری اور پوری امت کی حفاظت کرنا اللہ یہاں موجود تھے تمام لوگوں کی جائز اور نیک مرادیں پوری کرنا جو مانگا وہ بھی عطا فرما جو مانگنے لگے گا وہ بھی عطا فرما آج تک کے تمام پر بڑی معلوم دی گئی اور پھر آئندہ بھی معلوم فرما اور بنا جنان صالحین اللہ کرنا صالحین ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم صلى الله تعالى على سيدنا محمد وعلى اله وصحبه